അൽഹംദുലില്ലാഹി റബ്ബിൽ ആലമീൻ വസ്സലാത്തു വസ്സലാമു അലാ മൻ കാന നബിയ്യം വ ആദമു ബൈനൽ മാഇ വത്തീൻ വ അലാ ആലിഹി വ അസ്ഹാബിഹി അജ്മാഈൻ അമ്മാ ബഅദ് ഫഊദു ബില്ലാഹി മിനശ് ശൈത്വാനിർ റജീം ബിസ്മില്ലാഹിർ റഹ്മാനിർ റഹീം قل اللهم مالك الملك تؤتي الملك من تشاء وتنزع الملك ممن تشاء وتعز من تشاء وتذل من تشاء بيدك الخير انك على كل شيء قدير صدق الله العظيم اللهم صل على سيدنا مولانا محمد وعلى ال سيدنا مولانا محمد صلاه دائمه بدوام الملك الحي القيوم قرآن مجید فرقان حمید کی ایک آیت بینات تلاوت کرنے کا شرف حاصل کیا. اللہ رب العالمین جل جلالہ و عم نوالہ ارشاد فرما رہا ہے, اے محبوب صلی اللہ علیہ وسلم آپ فرما دیجئے کہ تمام ملک یعنی حکومت اللہ رب العالمین جل جلالہ و عم نوالہ کے لیے, وہ جس کو چاہے یہ حکومت عطا کرے, جس سے چاہے چھین لے. تو تن ملک من تشاء وتنزع الملک ممن تشاء, جسے چاہتا ہے اختیار اقتدار عطا کرتا ہے اور جس سے چاہتا ہے چھین لیتا. وتعز من تشاء وتذل من تشاء بیدک الخیر, عزت اور ذلت اللہ ہی کی جانب سے ہے, یعنی اس کی بارگاہ سے جسے عزت ملے اسے کوئی ذلیل نہیں کر سکتا, اور اس کی بارگاہ سے جو ذلیل کر دیا جائے اسے دنیا میں کوئی عزت نہیں دے سکتا. اور اللہ تبارک و تعالی ہر چیز پر قادر ہے. انسان کی کیفیت یہ ہے کہ اللہ تبارک و تعالی نے اسے حکومت اختیار اور اقتدار عطا فرمایا, حالانکہ یہ ساری چیزیں اللہ تبارک و تعالیٰ کی ہیں. اس کائنات میں جتنی چیزیں ہیں, زمین آسمان اور ان کے درمیان جتنی چیزیں ہیں, شجر حجر جمادات حیوانات نباتات جتنی چیزیں ہیں, ان سب کا حقیقی مالک اللہ تبارک و تعالیٰ, یہ ایک فیکٹ ہے ایک حقیقت ہے, اس سے انکار نہیں کیا جا سکتا. اس پوری کائنات میں جتنی چیزیں ہیں جتنی مخلوقات ہیں جتنی نعمتیں ہیں ان سب کا حقیقی مالک اللہ تبارک و تعالیٰ, اب مالک ہی نہیں خالق بھی ہے اور خالق ہی نہیں رازق بھی ہے, اپنی ادنا سے ادنا مخلوق کو بھی رزق پہنچا رہا ہے. اب اس نے کیا کیا کہ حقیقی مالک تو وہی ہے, مجازی طور پر انسان کو مالک بنا دیا. بات سمجھ رہے ہیں آپ, حقیقی مالک وہی ہے, مجازی طور پر انسان کو کچھ عرصے کے لیے کچھ مدت کے لیے کچھ ٹائم کے لیے کسی چیز کا مالک بنا دیا. مثلا آپ اپنے گھر کے مالک ہیں, کسی کی زمینیں ہیں تو وہ زمین کا مالک ہے, کسی کی جائیداد ہے تو وہ اس کا مالک ہے, دکانیں ہیں مکانات ہیں دیگر چیزیں ہیں, ان سب کا مالک ہے, لیکن حقیقی مالک نہیں ہے, حقیقی مالک اللہ تبارک بتا. اسی طرح اس نے اختیار اور اقتدار بھی عطا فرمایا انسانوں کو مختلف ادوار میں. آپ انسانی تاریخ اٹھا کر دیکھیں, مختلف ادوار میں انسانوں کو اختیار دیا اقتدار دیا, بڑی بڑی حکومتیں عطا کی, لیکن وہ حقیقی مالک نہیں تھے, وہ مجازی مالک تھے. چند دنوں کے لیے, کوئی 20 سال کے لیے, کوئی 25 سال کے لیے, کوئی 30 سال کے لیے, کوئی 50 سال کے لیے, لیکن بالآخر پھر زوال, پھر موت اور کے لیے نا, اقتدار ختم ہو گیا. اس دنیا میں بڑے بڑے بادشاہ, بڑے بڑے انسان, بڑے بڑے فرما روا, غرور تکبر تمکنت لے کر آئے, ان کا اختیار رہا اقتدار رہا, ان کے سامنے کوئی بولنے کی جرات نہیں کر سکتا تھا, لیکن ایک وقت آیا کہ ختم ہو گیا. وہ اختیار اقتدار ختم ہو گئے. ہمیشگی اگر ہے تو صرف اللہ تبارک و تعالیٰ کی ذات کو, صرف اسی کی شان یہ ہے کہ وہ شروع سے ہے اور آخر تک رہے گا, وہ ازل سے ہے اور ابد تک رہے گا, وہ ہمیشہ سے ہے اور ہمیشہ رہے گا. اس کا اقتدار اختیار کبھی نہ ختم ہونے والا ہے, جبکہ انسانوں کا اختیار اقتدار ختم ہونے والا ہے. لیکن اس حقیقت کے باوجود کہ انسان کو فنا ہے, اس کے لیے موت ہے, اس کو ایک دن دنیا سے جانا ہے, اس کا اختیار اقتدار ختم ہونا ہے, یہ تمام چیزوں کے باوجود جس کو بھی اختیار ملا, اقتدار ملا, حکومت ملی, سلطنت ملی, اس نے یہ سمجھ لیا کہ میں تو ہمیشہ کے لیے ہوں. کسی پر ظلم, کسی پر زیادتی, کسی کے حقوق کو غصب کرنا اور اپنے آپ کو مطلق العنان سمجھنا کہ بس میری حکومت ہے, میرے آگے کوئی نہیں, یہی انسان کی سب سے بڑی بھول ہے کہ وہ سمجھ لے کہ میں ہمیشہ کے لیے ہوں. ہمیں کی صرف اللہ تبارک و تعالیٰ کے لیے اور کسی کے لیے نہیں. دنیا میں بڑے بڑے بادشاہ گزرے, لیکن میں صرف چند کے نام آپ کو گنوا دوں اور پھر ان کا مختصر تذکرہ کر کے پھر میں اپنی گفتگو کا حاصل پیش کروں. نمرود, شداد, قارون, فرعون, اپنے وقت کے کتنے بڑے بڑے بادشاہ تھے. اللہ تبارک و تعالیٰ نے زبردست حکومت عطا کی, کوئی ان کے سامنے پرندہ پر نہیں مار سکتا, کسی کو دولت دی, اتنی دولت کے رکھنے کی جگہ نہیں, وہ اس کو سنبھال نہیں سکا, گمراہ ہو گیا. کسی کو حکومت دی, وہ خدائی کا دعویٰ کر بیٹھا, میں تو خدا ہوں. فرعون نے خدائی کا دعویٰ کر دیا نا. یہ چند نام ایسے ہیں جن کو آپ جانتے ہیں, ان کے تذکرے ہم پڑھتے رہتے سنتے رہتے ہیں, تو میں ذرا سی ان کی جھلک دکھا کر پھر میں اپنی گفتگو کا حاصل پیش کروں. اور گفتگو کا حاصل یہی ہوگا کہ حاکمیت صرف اللہ کے لیے, ہمیشگی صرف اللہ کے لیے, ہمیشہ رہنے والا اقتدار اختیار صرف اللہ تبارک و تعالیٰ, اس کے دست قدرت میں اور کوئی نہیں. نمرود کو لیجئے, کتنا بڑا شہنشاہ, اپنے آپ کو سمجھتا کہ میں خدا ہوں, میرے آگے کوئی نہیں. اللہ تبارک و تعالیٰ نے حضرت ابراہیم علیہ السلام کو بھیج دیا. سیدنا ابراہیم علیہ السلام نے فرمایا, اس خدا کو مان جس نے تجھے پیدا کیا ہے, جو اصل مالک ہے, حقیقی مالک ہے. اس نے کہا, ابراہیم تمہارا خدا کیا کرتا ہے؟ فرمایا, میرا خدا مارتا ہے اور جلاتا ہے. اچھا, تمہارا خدا یہ کرتا ہے؟ یہ تو میں بھی کرتا ہوں, یہ کون سی بڑی بات ہے؟ دو قیدیوں کو بلایا, ایک کو سزائے موت ہو چکی تھی, ایک کو رہائی مل چکی تھی, دونوں کو بلا کے سامنے کھڑا کیا, کہا تیرے لیے کیا حکم ہے؟ اس نے کہا, حضور جہاں پناہ میرے لیے حکم ہے اسے قتل کر دیا جائے. کہہ جا, تجھے میں نے رہا کر دیا. وہ چلا گیا. دوسرے کو بلایا, تیرے لیے کیا حکم ہے؟ کہا, مجھے رہائی مل گئی ہے, جلاد سے کہا اسے ابھی قتل کر دو, گردن اڑا دو. گردن اڑا دو. پھر حضرت ابراہیم علیہ السلام سے کہتا, دیکھو تم کہتے ہو مارتا ہے جلاتا ہے میرا رب, یہ تو میں بھی کرتا ہوں, یہ تو میں بھی کرتا ہوں. جو مرنے کے لیے جا رہا تھا, سزائے موت ہو گئی تھی, میں نے رہا کر دیا نہیں کر دی, اور جو اس کو رہائی مل گئی تھی میں نے مار دیا نہیں, یہ مارنا جلانا تو میرے بھی اختیار میں ہے. ابراہیم علیہ السلام نے سوچا ہوگا یہ بے وقوف ایسے نہیں مانے گا. فرمایا, اچھا میرا رب مشرق سے سورج نکالتا ہے, تو مغرب سے نکال دے. اب پریشان ہو گیا, یہ تو نہیں کر سکتا تھا. ظاہر کہنے کا مقصد یہ تھا کہ انسان عقل کا اتنا اندھا ہو جاتا ہے اختیار اقتدار میں کہ اپنے آگے کسی کو نہیں سمجھتا, میں سب کچھ ہوں. بس چند روزہ اختیار کے خاطر, اقتدار کے لیے, بس یہ مجھے مل گیا, یہ ہمیشہ میرے پاس رہے. گمراہ ہو گیا, خدائی کا دعویٰ کر دیا. شداد, اس نے سنا کہ جنت ایسی ہوگی, کہا میں بھی زمین پہ جنت بناؤں گا. حکم دے دیا اپنے کارندوں کو جنت بناؤ، جنت میں دودھ کی نہریں ہوں گی، درخت ہوں گے، ان پر پرندے ہوں گے، وہ چہچہا رہے ہوں گے، باغات ہوں گے، محلات ہوں گے، جو جو جنت کا نقشہ تھا یہ سب بناؤ۔ بنانا شروع کر دیا، بنتے رہی بنتے رہی بنتے رہی، عرصہ دراز گزر گیا۔ جب جنت تیار ہو گئی، خادم نے آ کے کہا حضور آپ کی جنت تیار ہے۔ اچھا جنت تیار ہے، چلو ہم چل کے دیکھتے ہیں۔ چلا، غرور تکبر کا پتلا بنا ہوا، اللہ نے آسمان پہ بنائی ہے، میں نے زمین پہ بنائی، میں نے ویسے ہی جنت بنائی، اپنی بنائی ہوئی جنت دیکھنے کے لیے جا رہا۔ جیسے ہی ایک قدم جنت کے اندر رکھا، حکم الہی ہوا عزرائیل اس کی روح قبض کر لے، اسی وقت موت آ گئی، روح قبض کر لی، ختم ہو۔ اپنی جنت دیکھنا نصیب نہیں، انسان کی زندگی کی بے ثباتی کا یہ حال ہے۔ ایک منٹ کا نہیں پتا کہ ہم زندہ رہیں گے یا نہیں۔ کوئی کہہ سکتا ہے میں کل تک زندہ رہوں گا؟ کل تو دور کی بڑی بات ہے، آج کا نہیں بتا سکتا، ایک گھنٹے پہلے کا نہیں بتا سکتا، اور میں کہتا ہوں ایک منٹ کا نہیں بتا سکتا ایک منٹ کے بعد میں رہوں گا یا نہیں، نہیں پتا نا۔ پھر کس بات پہ اکڑتا ہے، کس بات پر غرور کرتا ہے، کس بات پر لوگوں کے حقوق کو غصب کرتا ہے، کس بات پر لوگوں سے ظلم اور زیادتی کرتا ہے، ایک منٹ کا نہیں پتا، ایسی بے ثبات زندگی، یہ اس کی بھول ہے، غفلت ہے۔ یہ سب ہونے کے باوجود کہتا نہیں میں سب کچھ ہوں۔ کسی نے خدائی کا دعویٰ کیا، کسی نے کوئی دعویٰ کیا، کسی نے کوئی دعویٰ کیا، لیکن سب ختم ہو گئے۔ حاکمیت صرف اسی کی ہے، وہی شروع سے ہے، وہی آخر تک رہے، وہی ہمیشہ سے ہے، وہی ہمیشہ رہے۔ قارون، اللہ تبارک و تعالیٰ نے اس کو خزانہ عطا کیا، وافر مقدار۔ بعض روایتوں میں آیا کہ اس کے خزانوں کی چابیاں 70 اونٹوں پر جاتی تھیں، صرف چابیاں اونٹوں پر، 70 اونٹوں پر۔ اب بات نے اس سے زیادہ کبھی لکھا کتنا خزانہ ہوگا، کوئی اس کو گن سکتا ہے، کوئی شمار کر سکتا ہے، کوئی مقدار کا اندازہ لگا سکتا ہے؟ قارون کا کتنا خزانہ، اور اتنا خزانہ اس کے پاس تھا کہ یہی مثل مشہور ہو گئی، آج تک مشہور ہے۔ اگر آپ کسی سے پیسے مانگے، ایک دفعہ مانگا، دوسری دفعہ، تیسری دفعہ، وہ کہے گا اوئے میرے پاس کوئی قارون کا خزانہ ہے جو تو مانگ رہا ہے، یہ مثل ہے نا۔ اسی لیے ہے کہ قارون کا خزانہ مشہور، لیکن یہ بتائیے کیا اس کا خزانہ اسے موت سے بچا سکا؟ کیا اس کی دولت نے موت سے بچا لیا؟ نہیں، اسی دولت کے ساتھ، اسی خزانے کے ساتھ زمین پھٹی اور زمین کے اندر چلے، ختم ہو گیا۔ کہاں ہے اس کا خزانہ، کہاں ہے وہ خزانے کا مالک؟ خزانہ بھی گیا، مالک بھی گیا، لیکن حقیقی مالک موجود ہے۔ جو حقیقی مالک ہے وہ موجود ہے۔ وہ مجازی طور پر، کہنے کا مقصد یہ تھا کہ ہمیں اللہ تبارک و تعالیٰ نے جن چیزوں کا مالک بنایا ہے حقیقی نہیں ہے، مجازی ہے، کچھ عرصے کے لیے، کچھ ٹائم، کچھ مدت۔ ہم سمجھتے نہیں یہ تو چیز ہماری ہے، ہم سب کچھ ہے، یہ ہماری بھول ہے۔ جتنی چیزیں ہماری ملکیت ہیں سب حقیقت میں اللہ تبارک و تعالیٰ کی ملکیت ہے، ہم خود، ہمارا پورا وجود اللہ کی ملکیت ہے، حقیقت یہ ہے۔ نمرود کو، شداد کو، قارون کو دیکھ لیا، سن لیا کیا حشر ہوا، اب دیکھو فرعون کو۔ اپنے وقت کا بڑا عظیم بادشاہ، اور کوئی اگر ایسا ہوتا ہے تو کہتے ہیں یہ فرعون ہے، مثال دیتے ہیں نا، اس لیے کہ وہ ایسا ظالم اور جابر تھا، کتنے بچوں کو، جو پیدا ہوئے بچے تھے ان کو قتل کرا تھا۔ نجومیوں نے بتا دیا اس سال میں جتنے بچے پیدا ہوں گے، لڑکے، لڑکیاں نہیں، ہو سکتا ہے کہ ان میں سے کوئی تیری سلطنت کی تباہی کا باعث بن جائے. حکم دے دیا جو بچے پیدا ہو اس کو مار دو. اس کے فوجی گھر گھر جاتے تھے, دیکھتے تھے کس گھر میں لڑکا پیدا ہوا ہے, اسی وقت قتل کر دو. بتاؤ معصوم بچوں کو ان کے ماں باپ کے سامنے قتل کر دیا. کیوں؟ میرا اختیار قائم رہے, میری حکومت قائم رہے, میرا اقتدار قائم رہے. اس لیے مارا نا کہ یہ بچے بڑے ہوں گے, جوان ہوں گے, میرے مقابلے پر آئیں گے. ہو سکتا ہے کوئی اس میں ایسا ہو جو میری سلطنت کو تباہ کر دے. ختم کر دو بے دردی کے ساتھ, ظلم کے ساتھ. کتنے ہزاروں لاکھوں بچوں کو, معصوم بچوں کو, نو مولود جو پیدا ہوئے, فرعون کی سپاہیوں نے اس کے حکم سے مار دیا, ختم کر دیا. والدین بے بسی کے ساتھ دیکھتے رہ گئے, کوئی کچھ نہیں کرتا, اتنا بڑا ظالم انسان. لیکن اللہ تبارک و تعالی کی شان دیکھو, ہر جگہ وہ اپنی قدرت کا کرشمہ دکھاتا ہے. یہ تو انسان کی بے عقلی ہے کہ سمجھتا نہیں. ذرا سے غور کر لے, عبرت حاصل کر لے, تو اس کی قدرت کے سامنے جھک جائے, پیشانی کو جھکا دے, مولا تو ہی سب کچھ. وہ فرعون جو اپنی سلطنت کو بچانے کے لیے نو مولود بچوں کا قتل عام کراتا رہا, اسی کے گھر میں موسیٰ علیہ السلام کی پرورش ہو رہی ہے. نا اللہ کی شان, تو نے اقتدار کو بچانے کی کوشش کی ہے, میں تیرے گھر میں ہی موسیٰ کو پلواؤں گا اور پھر موسیٰ کے ذریعے تیری سلطنت ختم کراؤں گا. دیکھو اس کی شان. واقعہ تو خیر بہت طویل ہے, کس طرح حضرت موسیٰ علیہ السلام کی ولادت ہوئی, پھر ان کو صندوق میں بند کر کے دریائے نیل کے سفر کیا گیا, پھر دریا بہتا ہوا محل تک آیا, ایک طویل واقعہ ہے. میں صرف اشارتاً بات کر رہا ہوں. اس کے گھر میں پرورش ہو رہی, ایک دن بیٹھا ہوا ہے اپنے تخت پر, ہیرے جواہرات غرور تکبر کے ساتھ کہتا میں خدا ہوں, معاذ اللہ خدائی کا دعویٰ کیا. حضرت موسیٰ علیہ السلام پاس بیٹھے, بالکل کم سن شیر خوار بچے, جیسے ہی اس نے کہا نا میں خدا ہوں, ایک تھپڑ منہ پہ رسی زوردار اور ایسا مارا کہ منہ گھوم گیا. ارے فوراً گود سے اٹھا کے نیچے رکھ دیا, بلایا جلاد کو, ابھی اس کا سر قلم کر دو اس بچے کا. فرعون کی بیوی آسیہ دوڑی, اٹھا کے حضرت موسیٰ علیہ السلام کو گود میں لے لی. ارے اس معصوم بچے کو کیا کیا اس نے, اس نے میرے منہ پہ تھپڑ مارا ہے. معصوم بچہ ہے, معصوم ہے, ارے تھپڑ ایسے مارا جیسے کسی پہلوان نے مارا. نبی کی طاقت عام طاقت تو نہیں ہے, نبی کی طاقت عام انسانوں سے دگنی ہے, معمولی بات نہیں ہے. اللہ تبارک و تعالیٰ کسی کو نبی بناتا ہے, کسی عام انسان کو نہیں بناتا. اور جب کسی کو اپنا منتخب پیغمبر, اپنا نمائندہ, اپنا نبی بناتا ہے تو ساری صلاحیتیں پہلے ہی اس کے اندر پیدا کر دیتا ہے. وہ کہتے ہیں معصوم ہے, کہتے ہیں دیکھنے میں معصوم ہے لیکن جو تھپڑ لگائے نا ایسا ہے جیسے کسی پہلوان نے مارا. اور یہی حضرت موسیٰ علیہ السلام سے جب جوان ہوئے تو ایک بنی اسرائیلی کے تھپڑ مار دیا, وہ مر گیا, ایک تھپڑ میں ہی مر گیا. نبی کی طاقت کا کوئی اندازہ کر سکتا ہے؟ میرے آقا صلی اللہ علیہ وسلم نے فرمایا اللہ نے مجھے 40 جنتی مردوں کے برابر طاقت دی ہے, 40 جنتی مردوں کے برابر, اور جنت کے ایک مرد کی طاقت جو ہے دنیا کے 100 مردوں کے برابر. اب دیکھ لو سرکار کی طاقت کتنی ہو. اسی لیے ایک مرتبہ ایک پہلوان تھا, اس کا نام تھا رکانہ, وہ بڑا قوی ہیکل طاقتور پہلوان, اور اس کو یہ زوم تھا یا یہ کہیں کہ فخر تھا, غرور تھا, مجھے کوئی پچھاڑ نہیں سکتا, مجھے کوئی گرا نہیں سکتا. ہزاروں کو چیلنج دیا, بہتوں کو نہیں گرا سکتا, غرور ہو گیا نا میرے اندر, ایسی طاقت ایک پکڑا پھینک دیا. ایک دن میرے آقا صلی اللہ علیہ وسلم ایسے ہی ٹہلتے ہوئے رکانہ کی طرف چلے گئے, اس نے دیکھا اے محمد صلی اللہ علیہ وسلم تم آ گئے, تم نے نبوت کا دعویٰ کیا ہے؟ فرمایا ہاں میں نے کیا. تم کہتے ہو میں اللہ کا رسول ہوں؟ فرمایا ہاں میں اللہ کا رسول ہوں. اچھا چلو میں اسلام لے آؤں گا, مان لوں گا, لیکن میری ایک شرط ہے, اور شرط یہ کہ تم مجھ سے کشتی کرو, اگر مجھے گرا دو, مجھے پچھاڑ دو, میں کلمہ پڑھ کے مسلمان ہوں. اب بتاؤ یہ کوئی بات ہے؟ سرکار فرماتے میں کوئی کشتی لڑنے کے لیے آیا ہوں, ارے میں تو ہدایت دینے کے لیے آیا ہوں. لیکن قربان جائیے نبی پاک علیہ الصلوۃ والسلام کے, جو جس فن کا ماہر ہوتا ہے وہ اسی میں ہی کمال رکھتا ہے نا, وہ چاہتا ہے کہ اس میں اگر کوئی مجھے گرائے تو میں سمجھوں کہ واقعی اس کا کمال کشتی میں تھا. آقا دو جہاں فخر کون و مکان, باعث تخلیق انس و جان جناب محمد الرسول اللہ صلی اللہ علیہ وسلم نے جب یہ سنا کہ یہ کہتا ہے مجھ سے کشتی کرو, مجھے گرا دو, پچھاڑ دو, میں تسلیم کر لوں تم اللہ کے نبی ہو, فرمایا آ جاؤ, آ جاؤ. پر اس نے کہا اچھا, ارے میرا چیلنج تو آج تک قبول نہیں کیا. اس نے آیا, ہاتھ آگے بڑھائے, نبی پاک علیہ الصلوۃ والسلام نے بھی اپنے دستے مبارک آگے بڑھائے. دونوں پہلوان لڑتے ہیں نا, دیکھے کشتی, ہاتھ میں ہاتھ ڈالتے, ایک دوسرے کے طاقت زور دیکھتے ہیں. نبی پاک علیہ الصلوۃ والسلام نے ایسے اس کے ہاتھ پکڑے اور اٹھا کے پھینک دی. وہ حیران رہ گیا, ارے یہ کیا ہوا, آپ نے تو ایسے پھینک دیا کسی بچے کو پھینک دیتے. فرمایا تم نے کہا تھا نا پھینک دو, میں نے پھینک دی, پچھاڑ دیا. اس نے کہا نہیں میں ابھی ذرا سیٹ نہیں ہوا, دوبارہ کہ دوبارہ آ جا. سرکار پھر کھڑے ہو گئے, پھر اس نے بیٹھ کے لگائی, اوپر نیچے ہوا, آگے بڑھا. میرے آقا صلی اللہ علیہ وسلم نے پھر دستے مبارک پکڑے اور اتنی طاقت سے پکڑے اور اٹھا کے اسی وقت پھینک دیا. پھر گر گیا, پھر اٹھتا ہے حیرانوں کی دیکھتے, کمال ہے مجھے آج تک کسی نے گرایا نہیں, آپ تو ایسے پھینک رہے ہیں جیسے کسی بچے کو پھینکتے. اچھا ایک مرتبہ اور, ایک دفعہ اور, میرے خیال سے ابھی بھی میں سنبھلا نہیں. اس کو تو یقین ہی نہیں تھا کہ مجھے کوئی پھینک دے. سرکار نے دو دفعہ پھینک دیا, حضور نے فرمایا پھر آ جا. آقا دو جہاں صلی اللہ علیہ وسلم نے نہ کوئی آگے پیچھے ہوئے نہ کچھ, جیسے کھڑے تھے ایسے ہی کھڑے رہے. اس نے پھر اپنا ذرا حرکت دکھائی, جو پہلوان کرتے ہیں نا, اوپر نیچے ہوتے ہیں, بازو اوپر نیچے کرے, ٹانگیں صحیح کی, پھر کر کے اچھل کے آیا. حضور نے پھر پکڑا, پھر پھینک دی. اس نے کہا بے شک اب میں مان گیا, اس فن میں بھی آپ امام ہیں, ہر فن میں امام ہیں تو اس میں بھی امام ہیں. یہ ہے نبی کی طاقت. جنگ خندق کے موقع پر جب مدینہ طیبہ کے گرد خندق کھودی جا رہی تھی, ایک جگہ چٹان آ گئی, چٹان, صحابہ کھود رہے ہیں, چٹان ٹوٹتی نہیں, بڑے بڑے طاقتور صحابہ آ کے کناڑی ہاتھ میں لے کے پوری قوت سے ماری, نہیں ٹوٹی, کیا کریں؟ آخر میں ایک ہی راستہ ہے, چلو بارگاہ رسالت صلی اللہ علیہ وسلم. پہنچ گئے, یا رسول اللہ صلی اللہ علیہ وسلم فدا کا امی و ابی, حضور ہمارے ماں باپ قربان. فرمائے کیا ہوا؟ سرکار وہ خندق کھود رہے ہیں, کھودتے کھودتے ایک مقام پہ چٹان آ گئی نیچے, چٹان پہاڑ کی, پھر ٹوٹتی نہیں. فرمایا لاؤ ہم توڑ دیں. سرکار دو عالم علیہ الصلوۃ والسلام تشریف لے گئے, کلاڑی ہاتھ میں لی, فرمایا اللہ اکبر, زور سے ماری, چٹان کا ایک ٹکڑا الگ ہو گیا. فرمایا الحمدللہ مجھے ملک شام کی چابیاں دے دی گئی. دوبارہ اٹھائے, اللہ اکبر کر کے مارا, دوسرا ٹکڑا ٹوٹ گیا. فرمایا الحمدللہ ملک فارس کی چابیاں مجھے دے دی گئی. تیسری مرتبہ ضرب ماری, پوری چٹان کو توڑ کے رکھ دیا, اور یہ بتا دیا کہ دیکھو نبی کی طاقت کا مقابلہ کوئی دنیا کا انسان نہیں کر سکتا. تو یہ جو نبی کو اپنی طرح سمجھنے والے یہ کر سکتے ہیں؟ ارے کہاں وہ اور کہاں وہ, تم فرش پہ چلتے ہو, میرا نبی عرش پہ چلتا ہے اور فرش پہ رہ کر عرش کی خبریں دیتا ہے. تم برابر والے گھر کی خبر نہیں دے سکتے, نبی کی شان تو خیر بہت بلند. خیر بہرحال میں موضوع سے ہٹ جاؤں گا, اس لیے میں دوبارہ واپس آ جاؤں. کہنے کا مقصد یہ تھا کہ نبی کی طاقت اللہ تبارک و تعالیٰ ایسی عطا فرماتا ہے جو عام انسانوں میں نہیں. تو موسیٰ علیہ السلام نے جو تھپڑ مارا تو فرعون کہتا ہے کہ ہاں تھپڑ تو معصوم بچے نے مارا ہے, لیکن لگتا ایسے جیسے پہلوان نے مارا, اس کو قتل کرا دو. بی بی آسیہ نے گود میں لے لیا, نہیں ایسے نہیں. نجومیوں کو بلایا فوراً, बैठो हिसाब लगाओ, यही तो वो बच्चा नहीं है जो बड़ा होकर मेरी सल्तनत की तबाही का बाइस बने। अब नजूम ही बैठ गए कैलकुलेशन, इल्मे नजूम जो है कैलकुलेशन है ना, हिसाब है, इधर से इधर, इधर से इधर, जमा तफरीक दरब प्लस माइनस यही है ना कर रहे हैं। अल्लाह तबारक व ताला ने हिसाब ही गलत कर दी। अब हिसाब करते करते फिरौन बेचैन, क्या हुआ, यही है वो बच्चा, कहा नहीं, वो बच्चा इस दुनिया में तो आ चुका है, पैदा हो चुका है, लेकिन ये नहीं है, दुनिया में आ चुका है ये नहीं है। अल्लाह तबारक व ताला को बचाना था ना, फिरौन मारना चाहता था, अल्लाह रब्बुल आलमीन बचाना चाहता था, और ये दिखाना चाहता था कि फिरौन तूने अपनी सल्तनत को, अपने इख्तदार को, अपने इख्तियार को, अपनी हुकूमत को बचाने के लिए कितने हजारों बेशुमार नौ मौलूद बच्चों को कत्ल करा दिया सिर्फ इसलिए कि तेरी सल्तनत बाकी रहे। अब मेरी शान भी देख ले, तेरे घर में मूसा को पलवाऊंगा और उन्हीं के जरिए से तेरी सल्तनत खत्म होगी। अब नजूमी हिसाब लगा रहे, ये नहीं है वो बच्चा, हाँ इतना है, हमारा इल्म ये कहता है वो बच्चा दुनिया में आ चुका है, इतना तो बता दिया, ये नहीं बताया कि यही है। बारह खुदाई का दावा करता रहा, जिसको चाहा मार दिया, जिसको चाहा खत्म कर दिया, जुल्म ज्यारती जो जो कुछ हो सकता था करता रहा, लेकिन फिर एक वक्त आया, जालिम जुल्म करता है, अल्लाह तबारक व ताला थोड़ी सी ढील देता, शायद समझ जाए, शायद अब भी झुक जाए, शायद अब भी तौबा कर ले, लेकिन याद रखो जुल्म फिर जुल्म है, बढ़ता है तो मिट जाता। कितने बड़े बड़े जालिम गुजरे, किसी का नामो निशान आज बाकी है, सब खत्म हो गए, फना हो गए, नसिया मनसिया हो गए, भुला दिए गए, नाम उन्हीं का बाकी है जो अल्लाह और उसके रसूल सल्लल्लाहु अलैहि वसल्लम के अहकामात पर चलते रहे। अब बिल्कुल एंड पर, पूरी तफसील नहीं बयान कर रहा, ये सब वाकयात होते रहे, जादूगरों को बुलाकर उसने अजदहे भी छोड़े, सब कुछ हुआ, एंड क्या हुआ फिरौन का, हजरत मूसा अलैहि सलाम के पीछे अपना लश्कर लेकर, हजरत मूसा अलैहि सलाम अपनी उम्मत के अहले ईमान जो मुसलमान हुए थे उनको लेकर चले बनी इसराइल, पीछे से फिरौन अपना लश्कर लेकर, ये भी घोड़े पर वो भी घोड़े पर चले जाते, ताकुब में मूसा को छोड़ना नहीं, जहां मिलेंगे बस हमला करके खत्म कर दो, डर क्या था, मेरी सल्तनत ना खत्म कर दे, मेरा इख्तदार कायम रहे, मेरी सल्तनत कायम रहे, चलता रहा पीछा करता रहा करता रहा, मूसा अलैहि सलाम आगे ये पीछे, आगे दरियाए नील आ गया। अब दरिया में तो घोड़ा चल नहीं सकता, जब दरियाए नील आगे आ गया तो मूसा अलैहि सलाम और उनकी कौम बनी इसराइल रुक गई, पीछे फिरौन आ रहा है, अब कहां जाएं? अल्लाह ने फरमाया मूसा अपना असा दरिया में डाल दो और हमारी कुदरत का करिश्मा देखो। मूसा अलैहि सलाम ने वो लाठी जो असा डाल दिया दरिया में, बीच में एक रास्ता बन गया, बल्कि 12 रास्ते बन गए, जितने उनकी कौम के थे अफनाद अहले ईमान वो सब वो गुजर रहे उसमें से, बीच में मूसा अलैहि सलाम पूरा लश्कर जा रहा, तो जो गुजर रहे थे रास्ते से उनको ये ख्याल हुआ कि हमारे जो साथी थे वो पता नहीं कहां गए, हमारे लिए तो रास्ता बन गया, ऐसा नहीं कि वो कहीं पानी में डूब गए हो, कुछ हो गए। अल्लाह ने फरमाया मूसा अपना असा जो है ये पानी की जो दीवार है इस पे मारो, जब उस पे मारा तो खिड़कियां खुल गई और जो बराबर के रास्ते से गुजर रहे थे वो एक दूसरे को देखने लगे। अल्लाह की शान देखो, हर चीज अल्लाह के हुक्म के ताबे है, पानी हो, आग हो, दरिया हो, कैसी भी चीज हो, सब अल्लाह के हुक्म के ताबे, जो वो कहेगा वही होगा। इसी आग का काम है जलाना, जो जाए जल जाए, और वही आग इब्राहिम अलैहिस्सलाम के लिए गुले गुलजार बनी या नहीं बनी, ये अल्लाह की कुदरत। इसी पानी का काम है गर्क कर देना, और वही पानी हजरत मूसा अलैहिस्सलाम के लिए दीवार की सूरत में, अब बीच में रास्ता है चले जा रहे। अब फिरौन वहां तक पहुंचा, ये लोग तो गुजर गए, फिरौन आया, इसने देखा अरे इनके लिए रास्ता बन गया, थोड़ी देर रुका, ये कैसे जाएं। इसने सोचा जब मूसा गुजर सकते हैं तो मैं भी गुजर सकता हूं, मूसा गुजर सकते हैं तो मैं भी गुजर सकता हूं। यही सबसे बड़ी गलती थी, अपने को नबी की तरह समझना। बात समझ गए, अपने आप को कभी नबी की तरह ना समझो और ना नबी को अपनी तरह समझो। अरे नबी बेमिसाल बेनजीर होता, उसकी मिसल कोई नहीं होता। उम्मती नबी की तरह नहीं हो सकता, उम्मती नबी की तरह नहीं हो सकता, एक आम इंसान नबी की तरह नहीं हो सकता। इसने क्या कहा, ये गुजर सकते हैं मैं भी गुजर सकता हूं, डाल दिया घोड़ा चले जा रहा। जब ये बीच में पहुंचा, हुक्म रब्बी हुआ दरिया को मिल जाओ, उसी के हुक्म से तो रास्ते बने थे ना, हुक्म मिल जाओ, अब पानी मिल गया। अब जब डुबकियां खाने लगा, देखा कि पानी पानी, कहता मूसा बचाओ मूसा बचाओ। फिरौन भी जानता है कि मुसीबत पड़ेगी तो नबी बचाएगा, मुसीबत में नबी ही बचाता है। फिरौन भी जानता है कि नबी बचाता है, कितने बदबخت हैं, कहते नबी नहीं बचाता। वो फिरौन हो के कहता है मूसा बचाओ, उसको पता था यही बचाएंगे, लेकिन हुक्म रब्बी यही था, इसे गरक कर दो, दरियाए नील में गरक हो गए। उसकी हुकूमत उसकी सल्तनत सिर्फ इंसानों पर थी, दरियाए नील पे नहीं थी। अल्लाह तबारक व तआला ने दिखा दिया तो कितनी बड़ी ताकत रखे, कितना बड़ा इख्तियार रखे, कितना बड़ा इख्तदार, कितनी बड़ी सल्तनत रखे, मगर दरिया पर अल्लाह की हुकूमत, इस पे तेरी हुकूमत नहीं है। अगर हुकूमत होती तो कहता मेरे लिए रास्ता दे दे, दरिया रास्ता दे देता, नहीं, हुकूमत अल्लाह रब्बुल आलमीन जल्ल जलालहू अमल। पानी में गर्क हो और उसकी लाश आज तक मौजूद है, फिरौन की लाश आज तक मौजूद है। कुरान में अल्लाह रब्बुल आलमीन ने फरमा दिया हम तेरे बदन को महफूज रखेंगे, क्यों, लोगों की इबरत के लिए। कितने साल गुजर चुके हैं, हजारों साल गुजर चुके हैं, लाश आज भी मिस्र में मौजूद है, फिरौन की लाश, लोग इबरत हासिल करें, देखो अपने जमाने का फिरौन ये है जो गुरूर और तकबर का पुतला बना हुआ था, जुल्म और ज्यादती करता था, लोगों के हुकूक गसब करता था, खुदाई का दावा करता था। ये खुदाई का दावा करने वाला आज किस हाल में पड़ा है। तो अल्लाह तबारक वताला ने बता दिया, उस वक्त फिरौन अपने आप को सुपर पावर कहता था, सबसे बड़ी ताकत मेरी है, यही कहता था, मेरी सबसे बड़ी ताकत है, मैं सब कुछ कर सकता हूं, मेरा ईमान है, मेरा ईकान और वितान है। कि जिस तरह अल्लाह तबारक व तआला ने उस वक्त के फिरौन को पानी में गरक कर दिया, इंशाअल्लाह इस वक्त के फिरौन सुपर पावर को भी पानी में गरक कर दे। अभी तो हल्की सी झलक दिखाई है, जो तूफान आए ये तो हल्की सी झलक है। अपने आप को सुपर पावर कहने वाली ताकत और इस्लामी मुल्कों में मुसलमानों के खून की होली खेलने वाली ताकत हमारे सामने कोई नहीं बोल सकता। अफगानिस्तान में ईंट से ईंट बजा दी, लिबिया में ईंट से ईंट बजा दी, इराक में मजलूम मुसलमानों को शहीद कर दिया, जहां जहां ड्रोन हमले कर दिए, बमबारी कर दी, हम सुपर पावर हैं। एक तूफान को नहीं रोक सके, रोक सके तूफान को सुपर पावर, करते जाके ड्रोन हमला तूफान को रोकते, तुम्हारी तोपें इस तूफान को रोक के बताती तो हम समझते तुम सुपर पावर, तुम्हारी ये हवाई जहाज से बम गिराते ये तूफान पे गिराते और उसको रोकते तो समझते कि तुम सुपर पावर हो। नहीं, अल्लाह तबारक व तआला ने बता दिया कि देखो तुम पूरी दुनिया में सुपर पावर बने हुए हो, जिसके चाहल जुल्म और ज्यादती कर दी, हमने एक अदना सी झलक दिखाई है इस तूफान को रोक के दिखा दो, समझ ले कौन सुपर पावर। सुपर पावर सिर्फ अल्लाह रब्बुल आलमीन की जात, उसी की हाकमियत है। इनिल हुक्म इल्ला लिल्लाह, हुक्म सिर्फ उसी का है, हुकूमत सिर्फ उसी की है, हमेशगी सिर्फ उसी की है और सुपर पावर सिर्फ वही। ये सब खत्म हो जाए। वाशिंगटन के मेयर ने बयान दिया, जब तूफान आया तो वाशिंगटन का मेयर बयान देता है अब कुछ नहीं हो सकता, वक्त गुजर चुका है। इतनी तेजी के साथ चार चार फिट बुलंद लहरें तेजी के साथ आ रही हैं, बड़ी बड़ी गाड़ियां तैर गई, जहाज गायब हो गए, एक अरब इंसान बेदखल हो गए, बेदर हो गए, कहीं आग लग गई, कहीं कुछ हो गया, सुपर पावर अपने आप को बचा नहीं सका, अल्लाह का कहर नाजिल हो गया, अल्लाह का कहर नाजिल हो गया। हम ये नहीं कहते कि बहुत अच्छा हुआ है, हम भी इसकी वो करते हैं, इसलिए कि वहां मुसलमान भी हैं, वहां मुसलमान भी हैं। हम सिर्फ ये कहते हैं अल्लाह के गजब से डरो और इबरत हासिल करो। हम ये नहीं कहते कि बहुत अच्छा हुआ कि जो ये मर गए ये हो गए, नहीं, हम ये कहते हैं सिर्फ अल्लाह के गजब से डरो, उसके नबी की शान में गुस्ताखी से बचो। कुरान को तुमने जलाया, नबी की शान में गुस्ताखी तुमने की है, मुसलमानों को बेगुनाह कत्ल तुमने किया है, किसने तुम्हें ठेकेदार बनाया कि अफगानिस्तान और लीबिया में और इराक में ये करो? तुम खुदाई फौजदार बन गए। अल्लाह ने एक अदना सी झलक दिखा दी, देखो ये तो अदना सी झलक है, अगर वो चाहे तो मिनटों सेकंडों में सुपर पावर का नामो निशान खत्म कर दो। और हो सकता है कि अगर अब भी तुम बचे हो तो उन्हीं मुसलमानों की वजह से बचे होंगे जो वहां रह रहे हैं, ये भी हकीकत है। ये जो कुछ बचत हो गई कि अल्लाह का और उसके रसूल सल्लल्लाहु अलैहि वसल्लम का नाम लेने वाले मुसलमान वहां मौजूद है, उन्हीं की वजह से तुम बचे हो, जो वो टल गया। आज तक गैस बहाल नहीं हुई, जहां कभी लाइट नहीं जाती थी एक एक हफ्ते तक लाइट नहीं, अंधेरे में चोरियां हो रही हैं, डाके पड़ रहे हैं, परेशान है, खौफ है, हिरास है, सब क्या है? कुरान कहता है ला इबरतन लिउलिल अबसार, अकलमंदों के लिए इसमें इबरत है, इबरत हासिल करें और अल्लाह के गजब से डरें और अपने आप को फिरौन बनने से बचाएं। तुम्हें थोड़ी सी ताकत दे दी, तुम समझ गए कि हम जो चाहें कर सकते हैं, दुनिया में जो चाहें करें, नहीं, हाकमियत सिर्फ अल्लाह के लिए, हमेशा सिर्फ अल्लाह के लिए, वो हमेशा से है और हमेशा रहेगा, उससे डरते रहो, उसके गजब से पना मांगते रहो। ये जितने भी खुदाई अजाब हैं, आसमानी आफतें हैं, इंसान कितनी तरक्की कर ले, साइंस कितनी तरक्की कर ले, खुदाई आजाब को, आसमानी आफत को नहीं रोक सकते। तूफान तो आ रहा है ना, बता दिया तूफान आ रहा, और जलजला अगर आ जाए तब, जलजला जब आ रहा होता है कोई ऐसा रिएक्टर या कोई ऐसा साइंसी आला कि जो बता दे कि जलजला आ रहा है, आप घरों से बाहर निकल जाएं, महफूज मकाम पर चले जाएं, है कोई ऐसा आला? नहीं। जब वो आकर चला जाता है फिर बताते हैं हाँ इतने रिएक्टर स्केल या जो भी उसका वो होता है, इतनी रफ्तार से आया था, आने का पता ही नहीं, बैठे बैठे जमीन फटी और अंदर चार चार मंजिला इमारत, अंदर जो छत थी वो फर्ज बन गई, लोगों समेत, सामान समेत जमीन के अंदर, अल्लाह का अजाब। तो अल्लाह तबारक बता रहे, बताता है देखो तुम कितनी तरक्की कर लो, कितने उरूज पर पहुंच जाओ, तुमने तरक्की करके जहाज इजाद कर लिए जिनसे तुम ड्रोन हमले कर रहे हो, मुसलमानों के बेगुना मुसलमानों के खून की होली खेल रहे, जहां तहां बमबारी कर दी, जहां तहां हुकूमत खत्म कर दी, अपने आप को सुपर पावर, हम सब कुछ है, हमें कोई कुछ नहीं कह सकता। समझ लो तुमसे ऊपर भी एक जात है जिसका तुम मुकाबला नहीं कर सकते, मुकाबला नहीं कर सकते। नमरूद जो अपने आप को बहुत कुछ समझता था, उसका अंजाम क्या हुआ? एक मामूली मच्छर, मच्छर की क्या हैसियत, हम हाथ में पकड़ के मसल दे खत्म हो, इतनी सी मखलूक, अंजाम क्या हुआ? खुदाई का दावा करता रहा, इख्तदार इख्तियार सब कुछ, मच्छर नाक में से घुसा, दिमाग में पहुंच गया और काटना शुरू कर दिया। किसको? नमरूद के दिमाग को। अब जब उसके सर पे जरब पड़ती थी तब वो अंदर काटने से रुकता था तो उसे सुकून मिलता था, तो उसने क्या किया? पाबंदी लगा दी, जो दरबार में आए उसके सर पे दो जूते मारे, और जब जूता पड़ता था वो अंदर जो मच्छर था वो खामोश बैठ जाता था तो इसको सुकून मिल जाता। देखो दुनिया में ही जूते पड़ रहे, सुपर पावर को दुनिया में जूते पड़ रहे हैं, इसको तो दो ही पड़े थे, उसको तो मुसलसल पड़ रहे थे। इस सुपर पावर को भी दो जूते पड़े थे ना, उसको तो मुसलसल पड़ते रहे। ये अल्लाह का आदाब है। एक आदमी ने आखिर में ऐसे जोर से डंडा मारा वो दिमाग ही दो टुकड़े हो खत्म। इतनी बड़ी सल्तनत का मालिक एक मामूली मच्छर पे इख्तियार नहीं, जिसको मसल दो पकड़ के उस पर इख्तियार नहीं। जब दिमाग पे जरब पड़ती थी वो अंदर रुकता था तो नमरूद को सुकून मिलता था। ये अल्लाह की शान। तुम्हारी सल्तनत सब पर है, इस मच्छर पे नहीं, एक मामूली मच्छर, और उसी की वजह से मौत वाके हो खत्म हो। अब्राहा हाथियों का लश्कर लेकर गया, मैं बैतुल्लाह को ढा दूंगा, माजल्ला खत्म कर दूंगा, मेरे पास हाथियों की ताकत है। और क्या किया, जब वहां पहुंचा तो हजरत अब्दुल मुत्तलिब के ऊंट जो चल रहे थे उनको पकड़ लिया, सबको पकड़ के बंद कर दो। पकड़ लिया उसके फौजियों ने। उसकी चाल क्या थी, जब ये अपने ऊंट लेने आएंगे फिर मैं इनसे बातें करूंगा कि देखो मैं तो काबे को ढाने के लिए आया हूं और तुम काबे के मुतवल्ली हो, तुम इसे मिलने के लिए नहीं आए, मुझे रोकने के लिए नहीं आए। हजरत अब्दुल मुत्तलिब को पता चला कि ऊंट अब्राहा ने पकड़ लिए, वो फौरन उसकी तरफ। सिपाहियों ने बताया हरम का जो मुतवल्ली है वो आ रहा है, सरदार मक्का अब्दुल मुत्तलिब आ रहे हैं। उसने कहा आने दो, आप तशरीफ ले गए। उसने कहा कैसे आए, कहा अपने ऊंट लेने आया हूं, मैंने सुना तुमने मेरे ऊंट पकड़ लिए, ऊंट छोड़ दो। कहा अब्दुल मुत्तलिब बड़ी हैरत की बात है, तुम्हें ऊंटों का तो फिक्र है और बैतुल्लाह का फिक्र नहीं, काबे का फिक्र नहीं, तुम्हें पता नहीं मैं ये हाथियों का लश्कर लेकर आया हूं काबे को उठाने के लिए, इसके मुताबिक तुम बात नहीं करते, ऊंटों की बात करते हो। हजरत अब्दुल मुत्तलिब ने क्या प्यारा जवाब दिया, फरमाया अब्राहा ऊंट मेरे हैं इसलिए मैं इसके मुताबिक पूछ रहा हूं, काबा अल्लाह का घर है, वो खुद हिफाजत करेगा। ऊंट मेरे हैं मैं इसलिए पूछ रहा हूं, काबा अल्लाह का है, वो खुद हिफाजत करेगा, मुझे क्या फिक्र। वो मुस्कुराया, उसने कहा चलो ये शायद डर गए, सोचा हो वो चले गए अपने ऊंट लेकर। लेकिन वहां जाकर अपने दस्ते मुबारक उठा दिए, मौला ये बदबख्त अपने गुरूर तकब्बुर में आ रहा है, अपने घर की हिफाजत कर ले खुद, हम नहीं कर सकते, हमें ताकत नहीं है। अल्लाह तबारक व तआला ने दिखा दिया दुनिया को कि वो ताकत के नशे में बदमस्त होकर झूमता हुआ जा रहा है कि मेरे ये हाथी बैतुल्लाह को टकरे मार के खत्म कर देंगे माजल्ला। कुरान कहता है अलम तर कैफ फअल रब्बुका बिअस्हाबिल फील, ऐ महबूब सल्लल्लाहु अलैहि वसल्लम क्या आपने नहीं देखा कि हमने हाथी वालों के साथ क्या किया। अलम यजअल कैदहुम फी तदलील, क्या हमने उनके दाव को गलत नहीं कर दी। वअरसला अलैहिम तैरन अबाबील, और हमने अबाबील के झुंड भेजे जिन्होंने एक छोटी सी कंकरी यानी कि पत्थर बरसाए थे, एक मामूली कंकरी ऊपर से गिरा दी। तरमीहिम बिहजारतिम मिन सिज्जील फजअलहुम काअस्फिम माकूल, और कर दिया उनको ऐसा जैसे खाया हुआ भूसा। यानी जब उस आदमी के सर पे गिरती थी जो हाथी पे सवार था अब्राहा का लश्करी, तो जिस्म में से पार होकर हाथी के जिस्म में घुस जाती और उसमें से पार होकर जमीन में चली जाती, चंद मिनटों में सब खत्म। कहां गए अब्राहा, उसका लश्कर, उसके हाथी। फजअलहुम काअस्फिम माकूल, कर दिया ऐसा जैसे खाया हुआ भूसा, जैसे भूसा पड़ा हुआ, खत्म हो गए। अल्लाह का घर बाकी है और कयामत तक बाकी रहे। तो अल्लाह तबारक व तआला दिखाता है कि देखो तुम कितनी नाफरमानी करते रहो लेकिन हमसे डायरेक्ट लड़ाई मत लो। तुमने कुरान को जलाया, तुमने नबी की शान में गुस्ताखी की, तुमने उनके कार्टून बनाए, तुमने फिल्म बनाई, बस ये हल्का सा अदाब हम तुम्हें दिखा दें कि सुपर पावर होने के बावजूद न तुम्हारी ये जहाज, न तुम्हारी तोपें, न तुम्हारा एटम, ये कोई भी इस तूफान को नहीं रोक सका, इसलिए कि सुपर पावर सिर्फ अल्लाह की जात है और कोई नहीं। दुनिया ने देख लिया, दुनिया ने देख लिया। हम ये कहते हैं अगर ये बचे भी हैं तो सिर्फ उन मुसलमानों की वजह से बचे जो वहां मौजूद, जो अल्लाह का जिक्र करने वाले मौजूद हैं, नबी पाक अलैहिस्सलाम का जिक्र करने वाले मौजूद। ورنہ اللہ رب العالمین چاہے تو منٹوں سیکنڈوں میں سپر پاور کو ختم کر دے، صفائی ہستی سے مٹا دے، پتہ ہی نہ چلے کہ کون تھا اور کیا تھا اور کیا تھا، نام و نشان مٹ گیا۔ اس لیے عبرت حاصل کرنے کا وقت ہے۔ ہم صرف ان کو یہ پیغام دینا چاہتے ہیں، ہم اس سے خوش نہیں ہیں، جو تباہی ہوئی وہ ہونی تھی، ایسا طوفان تھا کہ تم روک نہیں سکتے تھے، لیکن اللہ کے حضور اب بھی توبہ کر لو، اس کے محبوب علیہ الصلوۃ والسلام کی شان میں گستاخی سے رک جاؤ، قرآن کو جلانے سے باز آ جاؤ، اس لیے کہ تم ڈائریکٹ اللہ سے لڑائی بول لے رہے ہو، اور جو اللہ سے لڑتا ہے پھر وہ اپنا حشر خود دیکھے کہ کیا اس کا حشر ہوگا، اس دنیا میں بھی اور آخرت میں جو ہوگا تو وہ ہوگا۔ آج کی اس گفتگو کا حاصل یہی ہے کہ ہمیں چاہیے کہ اللہ کے غضب سے، اس کے قہر سے، اس کے عذاب سے ڈرتے رہیں، اس کی بارگاہ میں اپنی پیشانی کو جھکاتے رہیں، نیک اعمال کرتے رہیں، اور جو کچھ ہوا ہے اس کو دیکھ کر عبرت حاصل کریں۔ کہیں بھی ہو سکتا ہے، کسی کے ساتھ بھی ہو سکتا ہے، اگر ہم بچے ہوئے ہیں تو اللہ کے نیک بندوں کی وجہ سے بچے ہوئے ہیں، اور صدقہ ہے جناب محمد الرسول اللہ صلی اللہ علیہ وسلم۔ آئیے دعا کریں، اللہ تبارک و تعالیٰ جو کچھ بیان کیا مولا اس کو اپنی بارگاہ میں منظور مقبول فرما۔ اے الہ العالمین، اس میں کسی قسم کی غلطی ہو تو نبی کریم صلی اللہ علیہ وسلم کے صدقہ و طفل اسے معاف فرما۔ یا اللہ ہم سب کے صغیرہ و کبیرہ گناہوں کو معاف فرما۔ یا اللہ ہماری نمازوں کو قبول فرما۔ یا اللہ ہمارے سجدوں کو قبول فرما۔ یا اللہ ہماری تنگی کو آسانی سے بدل دے۔ یا اللہ ہماری جہالت کو علم سے بدل دے۔ یا اللہ ہمارے انتشار کو اتحاد سے بدل دے۔ یا اللہ ہماری ریاکاری کو خلوص سے بدل دے۔ یا اللہ ہماری آپس کی عداوت کو محبت سے بدل دے۔ یا اللہ ہمارے دلوں میں رسول اللہ صلی اللہ علیہ وسلم کی سچی محبت پیدا ہو۔ اے اللہ، جب تک زندہ رہیں تیرے نبی کی محبت میں زندہ رہیں، اور موت دے تو نبی کریم صلی اللہ علیہ وسلم کی سچی محبت۔ اے الہ العالمین، یہ تمام حضرات اور خواتین جو دور دراز مقامات سے اس نشست میں شرکت کرنے کے لیے حاضر ہوئے، مولا ان سب کی حاضری کو قبول فرما، ان سب پر اپنی رحمتیں برکتیں نازل فرما، ان سب کے علم میں، عمل میں، عمر میں برکت عطا فرما، ان سب کے روزگار میں ترقی عطا فرما، ان سب کی ظاہری، باطنی، روحانی، جسمانی بیماریوں کو، پریشانیوں کو ہمیشہ ہمیشہ کے لیے دور فرما۔ ان اللہ وملائکتہ یصلون علی النبی یا ایھا الذین آمنوا صلوا علیہ وسلموا تسلیما۔ اللہم صل علی سیدنا مولانا محمد وعلی آل سیدنا مولانا محمد صلاۃ دائمۃ بدوام الملک الحی القیوم۔ سبحان ربک رب العزۃ عما یصفون، وسلام علی المرسلین، والحمد للہ رب العالمین۔